नमस्कार, हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जको चर्चित बहसमूलक कार्यक्रम तातो बहसको पर्खाइमा बस्नुभएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम प्रस्तुत मनोराज थानुक। हामी दिनु विभिन्न विषयमा चर्चा परिचर्चा बहस गर्छौँ, कार्यक्रममा छलफल गर्छौँ, कुराकानी गर्छौँ। समय सन्दर्भको विषयमा जनताको चासोमा हामी सिधा प्रश्नको सिधा उत्तर खोज्छौँ कार्यक्रम तातो बहसमा। र अत्यन्त लोकप्रिय कार्यक्रम करिब करिब 4 महिना पुग्न आँटिसकेको छ र यहाँहरूले अत्यन्तै माया गर्नुभएको छ। वास्तवमा यो कार्यक्रमलाई दिनुभएको मायाका लागि म आभार व्यक्त गर्न चाहन्छु। र आज हामी पछिल्लो समयको समय सन्दर्भको विषयमा आज विश्लेषण गर्दैछौँ हामी। र वास्तवमा यतिखेर राष्ट्रिय राजनीतिदेखि लिएर नेपालभरि यतिखेर एउटा तरङ्गित बनेको विषय सर्वोच्च अदालतका प्रधान न्यायाधीश सुशीला कार्कीमाथि जुन किसिमको महाभियोगको प्रस्ताव यतिखेर लगियो र त्यो महाभियोगको प्रस्ताव चारैतिर चर्चा बनिरहेको बिचमा पूर्व न्यायाधीशहरूले यो महाभियोगको प्रस्ताव फिर्ता लिनुपर्छ भन्ने कुराहरू बाहिर आएको छ। अब यो विषय चर्चा गरिरहँदा अब के हुन्छ होला र आज जुन किसिमको एउटा मुद्दाको पेशी छ, अर्थात् त्यो मुद्दामा चाहिँ आज फैसला हुने सम्भावना देखिएको छ। प्रहरी महानिरीक्षकको चाहिँ जुन किसिमको उहाँहरूमाथि अब फैसलाका लागि आज मिति राखिएको छ 19 गते। अब के हुन्छ होला यी यावत विषयमा आज हामी कुराकानी गर्दैछौँ। हामीसँग स्टुडियोमा हुनुहुन्छ नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष कुलानन्द उपाध्याय हुनुहुन्छ। उहाँसँग हामी यस विषयमा सही र सठिक विश्लेषण गर्छौँ र अब चाहिँ के हुनसक्छ, के वास्तवमै कानुनी रूपमा चाहिँ यसको समस्याको समाधान के हुनसक्छ, अब जटिलताहरू के आउनसक्छ र कार्यपालिका न्यायपालिका र व्यवस्थापिका बिचको जुन एउटा रस्साकस्सी देखिएको छ यो किसिमको एक्सर्साइजले, बारम्बारको यो किसिमको प्रहारले, अब सधैँ यसरी नै गर्दा एक अर्काको क्षेत्राधिकारभित्र को चाहिँ प्रश्नचिन्ह र उहाँहरूले चाहिँ काम गरिरहेकै अवस्थामा किन यसरी गर्न मिल्छ या मिल्दैन, यी यावत विषयमा आज हामी सही र सठिक विश्लेषण गर्दैछौँ। तपाईँहरू कार्यक्रम सुन्नुहोस् र तपाईँहरूलाई कुनै पनि जिज्ञासा लाग्छ, तपाईँहरूलाई कुरा गर्न मन लाग्छ हाम्रो अतिथिसँग भने, मैले यहाँहरूको लागि टेलिफोन खोलेको छु। 410-216 लाइन यहाँहरूको लागि मैले खुला गरेको छु। 091-94-410-216 लाइन यहाँहरूको लागि खुला गरेको छु। तपाईँ पनि महाभियोगको प्रस्ताव र पछिल्लो समयको राजनीति अब के हुन्छ होला, के हुन्छ, के समस्या देख्दै हुनुहुन्छ यहाँहरूले, यो विषयमा तपाईँहरू आफ्ना जिज्ञासा आफूलाई लागेको विचार राख्न चाहनुहुन्छ भने कार्यक्रम तातो बहसमा 091-94-210-216 लाइन यहाँहरूका लागि खुला गर्दै म आजका अतिथि नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष कुलानन्द उपाध्यायज्यूलाई वेलकम गर्छु। उपाध्यायज्यू नमस्कार, स्वागत छ।
नमस्कार, धन्यवाद।
सन्चै हुनुहुन्छ होइन?
सन्चै छु।
पछिल्लो समय तपाईँहरूको आन्दोलन भएको बेला एउटा अर्को एफएममा कुराकानी गरेको थियो, अहिले हामी अर्को एफएममा छौँ। कस्तो लागिरहेको छ सर कार्यक्रम तातो बहस? अत्यन्तै चर्चित कार्यक्रम
हो, राम्रो छ यो कार्यक्रम, दैनिक जनताहरूले सुन्ने गरेका छन् यसबाट चाहिँ, र जनताहरू सूचना प्रवाह गर्ने कुरामा यो एफएम धेरै सफल पनि भएको स्थिति छ र यो कार्यक्रम भनेको लोकप्रिय कार्यक्रम हो र जनताले चाहिँ नि यसबाट धेरै कुराहरू चाहिँ नि सूचना लिने मौका पाएको स्थिति छ।
वास्तवमै तपाईँलाई एउटा जानकारी गराउँछु सर, यतिखेर शिक्षाको क्षेत्रमा आन्दोलन भइरहेको छ यहाँ कैलाली लगायत देशभरि, चुनावी माहौल तातिरहेको अवस्थामा पनि नवरा धानुकले इस्यु उठाएर आज सेफ ल्यान्डिङ भएको छ। फेरि एकैछिनमा हामी चर्चा गर्दैछौँ तपाईँसँग, 8 बजेसम्म कुराकानी गरेर, किनभने यतिखेर प्याप्सनहरू एन प्याप्सनहरू जुन चाहिँ आन्दोलित भएको छ यो विषय हामी उठाउँदैछौँ, किनभने यो शिक्षा क्षेत्रमा देखिएको विकृतिको भण्डाफोर गर्ने व्यक्ति हामी हो। अब कुलानन्दज्यू, अब हामी यो विषय प्रवेश गरौँ होइन, जुन हामी महाभियोगको प्रस्तावको विषयमा प्रवेश गर्दैछौँ, यहाँलाई के लाग्छ जुन किसिमको अहिले व्यवस्थापिकाको एउटा अङ्गले जुन किसिमको प्रस्ताव लग्यो ठिक हो, यहाँलाई के लाग्छ सर?
होइन, यो ठिक हो त भन्न सकिँदैन यसलाई चाहिँ। यो अभियोग भनेको कस्तो हो भन्दाखेरि, महाभियोग भन्नाले अभियोगको पनि अभियोग, सबैभन्दा ठुलो अभियोग हो यो, सबैभन्दा ठुलो अभियोग, यसभन्दा ठुलो अभियोग कुनै पनि हुन सक्दैन। त्यस कारणले गर्दा के भनियो भने भन्दाखेरि यसलाई महाभियोग भनेर भनियो, यो शाब्दिक अर्थमै हामी हेरौँ, अभियोगको पनि अभियोग भएको हुनाले महाभियोग भनेर भनिएको हो, योभन्दा अरू कुनै ठुलो अभियोग हुन सक्दैन। त्यस कारणले गर्दा यो महाभियोग लगाउने विषय भनेको त संवैधानिक निकायका प्रमुखहरूलाई, संवैधानिक निकायका व्यक्तिहरूलाई मात्र लगाइन्छ, यो चाहिँ सबैलाई लगाइने कुरा हुँदैन। यो बारेमा पर्याप्त छलफल हुनुपर्थ्यो, बहस हुनुपर्थ्यो र प्रधान न्यायाधीशले गरेका गल्ती कमजोरी के हुन् त त्यो बारेमा जनतामा चाहिँ आउनु पर्थ्यो, अनि मात्रै महाभियोग प्रस्ताव गर्नुपर्ने हुन्थ्यो। तर यहाँ त के देखियो भन्दाखेरि चाहिँ नि, उहाँले केही कमजोरी गरेर गर्नुभएको छ, निश्चित रूपमा प्रधान न्यायाधीशले केही कमजोरीहरू गर्नुभएको छ, तर त्यो कमजोरीहरू के हुन् भन्ने बारेमा जनतालाई चाहिँ के हुन्थ्यो भने सूचित गर्नुपर्थ्यो। जस्तो अहिले चाहिँ नि आजै मात्रै के छ भन्दाखेरि, नवराज सिलालको बारेमा चाहिँ आज मुद्दा सर्वोच्चमा पेशी छ। यो बारेमा उहाँले सुरुमा हालेको चाहिँ नि मुद्दाहरूकोमा जुन अन्तरिम आदेश भयो, यसमा उहाँले चाहिँ नि नेपालको इतिहासमा पनि एउटा कानुनी चाहिँ नि एउटा नम्स, एउटा मर्यादा, एउटा भ्यालु हुन्छ नि, त्यसमा केही उल्लङ्घन गरेको भन्ने कुराहरू अब अहिले आइराखेको छ। पहिलो कुरा मैले अनुरोध गर्न चाहन्छु, यहाँहरूलाई निवेदन गर्न चाहन्छु, अहिलेसम्मको इतिहासमा हामी कहाँ के हुन्थ्यो भन्दाखेरि, यो लिगल चाहिँ इतिहासमा जुन न्यायाधीशले अन्तरिम आदेश दियो नि स्टे अर्डर गर्यो नि त्यो स्टे अर्डर गरेको न्यायाधीशले फेरि पुनः चाहिँ के छ भन्दाखेरि जस्टिस प्रभावित हुने भएको हुनाले हेर्न मिल्दैन भन्ने कुरा हो हाम्रो तर उहाँले के गर्नुभयो भने उहाँको केही भेस्टेड इन्ट्रेस्ट थियो कि अथवा के थियो हामीलाई थाहा भएन उहाँले चाहिँ त्यही न्याय बेन्चमा फेरि मुद्दा त्यही मुद्दा राख्नुभयो त्यसपछि दोस्रो कुरा एउटा गम्भीर चाहिँ गल्ती के भएको छ सुन्नमा आएको छ र यो पत्र पत्रिकाहरू पनि लेखेको स्थिति हो र यो कुरा बाहिर आइसकेको स्थिति छ यो कासम्म हुन्छ नि कर्मचारीहरूको भर्ने अहिले चाहिँ नवराज श्रीवाल अथवा चाहिँ त्यो अर्यालको र त्यसपछि गएर चाहिँ जयबहादुर चन्दको चाहिँ यो कासमको नम्बरको बारेमा चाहिँ विवाद आइरहेको छ नि यसमा चाहिँ केही गल्ती गर्नुभयो भन्ने कुरा आइरहेको छ यसको के हुँदो रहेछ भन्दाखेरि अहिलेसम्मको चाहिँ नि प्रक्रिया हामीले हेरेको देखेको भोगेको कुरा के हो भन्दाखेरि चाहिँ कुनै पनि कर्मचारीको सर्वोच्च मुद्दा पऱ्यो भने लोकसेवाबाट कासमै मगाइने र त्यसै दिन फिर्ता हुने गरिन्थ्यो तर यसपटक त्यस्तो भएन यसपटक तिन दिनसम्म के छ भन्दाखेरि त्यो कासम चाहिँ सर्वोच्चमै रहेछ त्यो चाहिँ पछि पहिलो रिटमा चाहिँ अन्तरिम आदेश जारी भइसकेपछि उहाँको फेरि दोस्रो रिटमा चाहिँ उहाँले के गर्नुभयो भन्दाखेरि कासममा भने त गोप्य हुन्छ त्यो चाहिँ
अनि
कसैले चाहिँ देख्न सक्ने स्थिति हुँदैन त्यो जुन जसको कासममा उसलाई पनि थाहा हुँदैन मेरो नम्बर कति छ भन्ने कुराहरू
अनि
तर उहाँले दोस्रो रेड टिममा जानुभयो सरकारले जब चाहिँ अर्याललाई चाहिँ नियुक्ति गरे महादेवतामा त्यसपछि उहाँ दोस्रो रिटमा जानुभयो उहाँले चाहिँ मेरो रिट चाहिँ कार्यान्वयन भएन भनेर त्यति बेला उहाँले के लेख्नुभयो भन्दाखेरि चाहिँ रिट निवेदन भए चाहिँ मेरो निजभन्दा दुई अङ्क बढी छ उहाँको 38 मेरो 40 भनेर जानुभयो उहाँ
चाहिँ गोपनीय हो
त्यो गोपनीयताको कुरा हो तर आफ्नो 40 भन्ने कुरा उहाँले कसरी थाहा पाउनुभयो त्यो कुराहरू चाहिँ उसको 38 छ भने कसरी थाहा पाउनुभयो अर्को चाहिँ उहाँको चाहिँ भनौँ न प्रतिद्वन्द्वी कसरी छ भने थाहा पाउनुभयो भन्ने कुराहरू चाहिँ यसमा बडो आशंकाको स्थिति पैदा भयो चाहिँ त्यसपछि के भयो त भन्दा यसबारेमा खोजतलास पनि भयो अनि महादेवताको चाहिँ संयोजकमा 300 सदस्यीय एउटा चाहिँ समिति पनि बन्यो त्यो चाहिँ खोल्ने भनेर चाहिँ कासोमा हेर्ने भनेर चाहिँ त्यो खोल्ने सारा कुराहरू गरिसकेपछि पछि के देखियो भन्दाखेरि चाहिँ यो कासोमा मलाई पनि अहिले भर्खरै थाहा भयो यो सबै कुराहरू चाहिँ यसमा एउटा फन्ड अक्षरको फन्ड हुन्छ नि त्यो प्रत्येक व्यक्तिको अलग अलग हुने हुँदो रहेछ त्यो एउटै फन्डमा हुँदो रहेछ त्यो दुई पेजको हुँदो रहेछ दुई पेजमा चाहिँ एउटै फन्डको हुँदो रहेछ तर उहाँको के छ भन्दाखेरि एउटा कालीमाटी फन्ड भेटिएछ एउटा अर्कै फन्ड भेटिएछ दोस्रो पेजको चाहिँ उसमा चाहिँ यसबाट के देखिन्छ भन्दाखेरि चाहिँ जो तिन दिनसम्म सर्वोच्चमा कासम रह्यो यसबाट केही गडबड भयो भन्ने कुराहरू चाहिँ देखिन्छ त्यसमा चाहिँ अब यो गडबड कसले गर्यो त भन्दाखेरि चाहिँ कि प्रधान न्यायाधीशले गरेको हुनुपर्छ कि चाहिँ यिनै सिलवालले नवराज सिलवालले गरेको हुनुपर्छ अरूले त गर्ने कुरा भएन त्यस कारणले गर्दाखेरि यहाँनिर केही कमजोरी भयो त्यो कमजोरीको अर्थ चाहिँ तपाईँको चाहिँ महानिवेगसम्म चाहिँ जाने हो त भन्दाखेरि चाहिँ त्यतिसम्म होइन जस्तो मलाई लाग्छ चाहिँ
अब सुशीला कार्कीका केही कमी कमजोरी छन् त्यसमा हामी किनभने हामीले बहस गर्दैछौँ होइन जस्तै अहिले उहाँले फैसला गरेका कुराहरू छन् अहिले लोकमान सिंह कार्कीका कुराहरू एकैछिनमा चर्चा गरौँला तर एउटा यो महाभियोगको प्रस्तावको कुरा गर्ने हो भने अनावश्यक रूपमा ल्याइयो कि जायज थियो कि यो एउटा विषय चाहिँ सबैको चासोको विषय छ जनताको कि अहिले धेरैले फेरि काठमाडौँमा हिजो मात्रै प्रदर्शन पनि सुरु भएको छ होइन यो एउटा किसिमको यस्तो यो पनि देखियो यहाँलाई के लाग्छ यो ठिक टाइममा हामीले ल्यायौँ एकातिर हामी संविधान संशोधनको कुरा गर्दैथ्यौँ एकातिर स्थानीय तहको निर्वाचनको मिति तोकिसकेको अवस्थामा सरकारले महाभियोगकै प्रस्ताव लग्नसम्मको त्यो आँट गर्न पर्थ्यो या थिएन यो विषयमा अहिले फेरि नेकपा एमाले पनि विरोध गरिरहेको अवस्था छ यस्तो अवस्थामा अब के हुन्छ होला भन्ने जनतामा प्रश्न छ
यो ठिक त भन्नै मिल्दैन यसलाई चाहिँ नि सरकारले जुन ल्यायो नि हतारमा ल्यायो नि यो ठिक भन्न मिल्दैन किन भन्दाखेरि यसको चाहिँ ड्यू प्रोसेस अफ ल भन्ने हामी कहाँ चाहिँ के छ भन्दाखेरि एकर्डिङ टु ल ड्यू प्रोसेस अफ ल कानुन अनुसार पनि हुनु पऱ्यो विधि प्रोसेस अनुसार पनि हुनु पऱ्यो भन्ने कुरा छ र अहिले सरकारले पनि अलिकति बठाइ गर्न के खोजेको छ भन्दाखेरि चाहिँ 19 त्यो पेसीलाई टार्गेट गरेर चाहिँ ल्याएको भन्ने कुरा त सर्लङ्गै भइसक्यो चाहिँ नि होइन उहाँले चाहिँ के आफ्नो चाहिँ व्यक्तिगत चाहिँ प्रधान न्यायाधीश चाहिँ का कारणले गर्दा विशेष इन्ट्रेस्टको कारणले गर्दाखेरि यो चाहिँ उहाँले 18 गते ल्याए भने हामीले पत्र पत्रिका हेऱ्यौँ भने अहिले हिजो मात्र चाहिँ अब प्रस्तावक यो मिन विश्वकर्मा हुनुहुन्छ नि उहाँको कुराहरू हेर्दाखेरि चाहिँ अहिले के देखियो भन्दाखेरि चाहिँ हिजो मात्रै नल्याएको भयो त यो 19 ल्याएर औषधै छैन भनेर भन्नुभएको छ उहाँले त्यस कारणले यो ठिक हो भन्न त मिल्दै मिल्दैन यसले चाहिँ अब नेपालको संविधानको धारा 101 यो महाभियोगको प्रस्तावको बारेमा उल्लेख गरिएको छ यसमा विशेष गरेर 4-5 कुराहरू चाहिँ मुख्य कुरा महाभियोग किन ल्याउने कसरी ल्याउने के का लागि ल्याउने र कति काम गर्दाखेरि उल्लङ्घन गर्दाखेरि ल्याउने भन्ने कुरामा त्यसमा 4 कुराहरू रहेछन् पहिलो कुरा त के हो भन्दाखेरि चाहिँ महाभियोग ल्याउने बारेमा नेपालको कानुन र संविधानको गम्भीर उल्लङ्घन गरेमा भन्ने चाहिँ एउटा दोस्रो भनेको पदीय दायित्व पुरा नगरेमा तेस्रो भनेको यो आचरण विपरीत काम गरेमा चौथो भनेको आचार संहिताको चाहिँ गम्भीर उल्लङ्घन गरेमा हाम्रो कोड अफ कन्डक्ट हुनुहुन्छ त्यसको गम्भीर उल्लङ्घन गरेमा र इमान्दारपूर्वक काम नगरेमा भन्ने कुराहरू यो 4-5 बुदामा चाहिँ महाभियोग लगाउन सक्ने स्थिति हुन्छ अब यो इमान्दारपूर्वक यो जुन 101 को चाहिँ मकसद हो नि त्यो बारेमा के हुनुपर्थ्यो भन्दा पहिले चाहिँ कानुनको गम्भीर उल्लङ्घन गरेको हो कि संविधान र कानुनको, उहाँले पदीय मर्यादाको चाहिँ पालना नगरेको हो कि, या चाहिँ उहाँले कोड अफ कन्डक्टको पालना नगरेको हो कि, या उहाँले पदीय कर्तव्य इमान्दारको पालना नगरेको, यो यी बुदाहरूमध्ये कुन कुराको चाहिँ उहाँले पालना नगरेको भन्ने कुरा पहिले छलफल हुनु पर्थ्यो. होइन, उहाँले कानुनको र संविधानको उल्लङ्घन गरे हो, या पदीय गोपनीयताको भङ्ग गरेको हो, या आचरण पुरा नगरेको हो, या उहाँले कर्तव्यनिष्ठ भएर चाहिँ यो चाहिँ कोड अफ कन्डक्टको उल्लङ्घन गरेको हो, यी बुदाहरूको बारेमा कुन बुदा चाहिँ उहाँले उल्लङ्घन गर्यो भन्ने बारे जनतामा व्यापक छलफल गर्नु पर्थ्यो, संसदमा छलफल हुनु पर्थ्यो, बहस पहिले भन्नु त्यसपछि जानुपर्ने हुन्थ्यो.
भनेपछि यो नवराज सिलवालकै लागि ल्याएको जस्तो भन न, प्रहरी महानिरीक्षककै लागि यो 19 गतेको डेटकै लागि ल्याइएको जस्तो देखियो.
देखियो
अलिकति हामी विश्लेषण गरौँ कुलानन्दजी, अब यो महाविको प्रस्तावसँगै जोडिएको विषय ठ्याक्कै हिजो 17 गते नै के भयो भने सुडान घोटाला काण्ड जुन चाहिँ भ्रष्टाचार देखियो त्यो विषयमा उहाँले फैसला गर्नु, पूर्व महानिरीक्षकहरूलाई चाहिँ जेल सजाएर नगद उहाँहरूलाई चाहिँ जरिमाना हान्नु, त्यसको लगत्तै एकातिर उहाँले फैसलाको त्यो एक्सर्साइज गर्दै गर्नु, अर्कोतिर चाहिँ संसदमा चाहिँ उहाँका लागि चाहिँ महाभियोगको प्रस्ताव लगिरहनुले के देखाउँछ, के सुशीला कार्की अयोग्य या भनौँ उहाँमाथिको पूर्वाग्रह हो, या सुशीला कार्कीले पूर्वाग्रही रूपमा चाहिँ काम गर्नुभयो, या उहाँले काम गर्न जान्नु भएन, यहाँलाई के लाग्छ यो किसिमको जुन देखियो उहाँले फैसला गर्दै जानुभयो. जस्तै हिजोको दिनमा हेर्ने हो भने उहाँले चाहिँ नवराज सिलवालकै केसलाई हामी कोट्याउने हो भने उहाँले फैसला गरेर वरियताको आधारमा सरकारलाई चाहिँ नियुक्ति गर्ने एउटा काम चाहिँ दिनुभयो, त्यो विषयमा चाहिँ सरकारले फेरि उल्टा काम गर्यो भनेर उहाँले चाहिँ आफ्नो तरिकाले सरकारले चाहिँ जुन एक्सर्साइज गरेर हाम्रो अरियालजीलाई बनाउनु भयो. यो अवस्था हेर्दा 17 गते नै उहाँले त्यो फैसला गर्नु र एकातिर महाभियोग प्रस्ताव लाउनु, त्यसले पनि काहीँ जोडिया छ यो प्रहरीको सङ्गठनभित्र कुराहरूले?
निश्चित रूपमा यो जोडिएको जस्तो, यो संयोग मात्रै होइन कि जोडिएको जस्तो पनि देखिन्छ. किनभने अस्ति भर्खरै चाहिँ अब हामीले हेऱ्यौँ राणालाई चाहिँ 3 वर्ष 2 वर्ष कैद समथिङ केही जरिवाना र अरू बाँकीलाई चाहिँ 1 वर्ष कैद र 40,000 रुपियाँ जरिवाना भएको स्थिति छ. त्यस कारणले गर्दा त्यो नजोडिएको भन्नु त मिल्दैन. चाहिँ सिगोनी चाहिँ कर्मशा भएर मालाकार कडी रूपमा चाहिँ भएर आएको स्थिति छ. अब यो जोडिएको विषय हो, तर जोडिएको विषय हो हुन चाहिँ अब यसले चाहिँ के देखाउँछ भन्दाखेरि चाहिँ नि सरकारले पनि हताश हुने स्थितिमा चाहिँ कतै आफूले भविष्य पनि कार्यप्रति चाहिँ असहयोग हुन्छ कि सर्वोच्चबाट भन्ने खालको चाहिँ स्थिति देखिएको छ. उसले चाहिँ अलि बठाइ गर्न खोजेको स्थिति देखिन्छ. तर वास्तविक के हुन्छ भने शक्ति पृथ्वीको चाहिँ सिद्धान्तको आधारमा चाहिँ एक चाहिँ चाहे कार्यपालिका होस्, चाहे व्यवस्थापक होस्, चाहे न्यायपालिका होस्, यो तीन अङ्गले चाहिँ अलग अलग स्वतन्त्र रूपमा चाहिँ काम गर्न पाउनुपर्छ भनेर चाहिँ यो सिद्धान्त बन्यो. त्यो सिद्धान्त हामीले फलोअप गर्दै आएका छौँ. त्यस कारणले गर्दा एक एउटाको कामप्रति अर्काले हस्तक्षेप गरेर चाहिँ अवस्था आउनु हुँदैन. यो चाहिँ यो सिद्धान्त रूपमा वैधानिक व्यावहारिक रूपमा र सैद्धान्तिक रूपमा पनि यो कुराहरू चाहिँ कसैले कसैलाई हस्तक्षेप गर्ने अवस्था आउनु हुँदैन भन्ने कुरा हो. तर यहाँ के देखिन्छ भन्दाखेरि चाहिँ अहिले नेपालको चाहिँ घटना परिघटना परिस्थिति हेर्दाखेरि चाहिँ यहाँ तिनटै चाहिँ निकायहरूको बिचमा चाहिँ एउटाले अर्कालाई आशंकाको रूपमा हेर्ने, एउटाले अर्कालाई विश्वास गर्न नसक्ने, एउटाले अर्कालाई चाहिँ के अरे अब भनौँ न सहयोग गर्न नसक्ने खालको चाहिँ तालमेल भनेको स्थिति हो. यो भर्खरै भन्दा पनि विशेष गरेर चाहिँ 2-4 महिना यता चाहिँ यो खालको चाहिँ वातावरण बन्दै गएको स्थिति छ. हामीले अहिले यो सिक्वेन्स अहिले मात्रै होइन, हामीले चाहिँ न्यायाधीश नियुक्तिको कुरालाई कडीलाई जोडेर अहिलेदेखि
आन्दोलनमै हुनुहुन्थ्यो, त्यतिखेर
आन्दोलनमै थियौँ हामीहरू चाहिँ हेऱ्यौँ भन्दाखेरि चाहिँ बिचमा चाहिँ के छ भन्दाखेरि चाहिँ न्यायपालिकाले पनि नै अलि आफू चाहिँ सुपरमेसी भन्ने खालको चाहिँ ढङ्गजले चाहिँ प्रस्तुत हुने, त्यसपछि गएर कार्यपालिकाले पनि कहीँ न कहीँ त्यसलाई चाहिँ हस्तक्षेप गर्न खोज्ने, र त्यसपछि गएर व्यवस्थापिकाले पनि के छ भन्दाखेरि चाहिँ यी दुईवटा अङ्गको बिचमा चाहिँ तालमेल नभए जस्तो चाहिँ स्थिति देखाइरहेको स्थिति हो. त यसबाट के छ भन्दाखेरि तपाईँको चाहिँ सिङ्गो राज्यको चाहिँ शक्तिमा कहीँ न कहीँ चाहिँ प्रभावित त हुन्छ नै. अहिले चाहिँ भइरहेको चुनावमा पनि केही न केही प्रभाव त पर्छ, होइन? अहिले भएको न्यायालयको चाहिँ संरचना त्यसमा प्रभावित त पर्छ. त त्यस कारणले गर्दा के भने सरकारले चाहिँ यदि महाभियोग लाउनै पर्ने स्थिति हो भने यसमा गम्भीर छलफल हुनुपर्ने, व्यापक विषयमा जनतामा चाहिँ यो कुरा स्थापित गर्नुपर्ने र त्यसपछि मात्र ल्याउनु पर्ने हो. र इतिहासमा हेर्ने हो भने उहाँ पहिलो महिला पनि हो, होइन? नेपालको इतिहासमा चाहिँ हेर्ने हो भने अहिले उहाँ चाहिँ प्रधान न्यायाधीश भएको पहिलो महिला हो, र सायद संसारकै इतिहासमा चाहिँ अब यो चाहिँ
महाभियोग प्रस्तावको फेस गर्ने महिला पनि
पहिलो पनि हो उहाँ पनि. त्यस कारणले गर्दाखेरि यो विषयमा के छ भन्दाखेरि सरकारले गम्भीर नभएको जस्तो, ध्यान नदिएको जस्तो, अनि त्यसपछि गएर अलिकति चलाखी गर्न खोजे जस्तो, अलिकति चाहिँ अब त्यो एउटा चाहिँ प्रहरीको कुरालाई लिएर तपाईँको उहाँलेसँग व्यक्तिगत कुराहरू पनि सरकारले समझदारी गर्न सक्ने स्थिति हुन्थ्यो नि त. सरकारले भने त कार्यकारी प्रमुख चाहिँ
एउटा कुरा नि सर, कुलानन्द सर तपाईँ राम्रो विश्लेषण गर्नुहुन्छ, त्यही भएर मैले तपाईँलाई निमन्त्रणा गरेको होइन. हामीले पत्रकारलाई पनि बोलाउन खोजेका थियौँ, संयोग भनौँ अब जे भयो. अब एउटा कुलानन्दजी, आज हेर्दा सरकारको निर्णय प्रत्येक निर्णयलाई चाहिँ सर्वोच्च अदालतले चाहिँ त्यसमाथि हेरफेर गर्दै जानु एउटा त्यो देखियो. जस्तै योभन्दा पहिले पनि त संसदभित्र महाभियोगको प्रस्ताव लोकमान सिंह कार्की विरुद्ध लगिएकै हो, त्यो प्रस्ताव पास नहुँदै या भनौँ त्यो प्रस्तावमाथि छलफल नहुँदै अदालतले चाहिँ या भनौँ सुशीला कार्कीको इजलासले जुन किसिमको फैसला गरेर उहाँलाई चाहिँ उहाँको नियुक्ति नै बदर गरिदियो वा भनौँ अवैधानिक नियुक्ति थियो भन्ने कुरा गर्दा पनि धेरै राजनीति गर्ने व्यक्तिहरू जो चाहिँ नियुक्ति क्रममा चाहिँ हुनुहुन्थ्यो उहाँहरूमाथि पनि प्रश्न चिन्ह उठ्यो, धेरै बहस बन्यो, त्यो विषय पनि हामीले बहस गऱ्यौँ। अब यो हेर्दा सरकारको निर्णयमाथि नै बारम्बार अदालतले यो किसिमको एक्सर्साइज गर्नु र उल्टाइरहनु, यसले पनि एउटा भनौँ न द्वन्द्व सिर्जना भइरहेको थियो। त्यो द्वन्द्व चाहिँ अहिले विस्फोट चाहिँ प्रहरी महानिरीक्षकको इस्युले बनायो कि भन्ने लाग्दैन यहाँलाई? के भन्नुहुन्छ यहाँले?
अब होइन, यस्तो हुन्छ, यो कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका चेक एन्ड ब्यालेन्समा चलेको हुनुपर्छ। सरकारका सबै निर्णयहरू कानुन बमोजिम, संविधान बमोजिम हुन्छन् भनेर भन्न मिल्दैन। त्यही भएर संविधानले के राखेका छन्, संविधानको धारा 107 हामीले के गर्यौँ भन्दाखेरि चाहिँ नि सरकारले पनि गल्ती गर्छ, निर्णयहरू कानुन बमोजिम नगर्न सक्छ। त्यस कारणले गर्दा सर्वोच्चलाई के चाहिँ एउटा पावर दिएको छ भन्दाखेरि सरकारको निर्णय पनि सर्वोच्चले के अरे बद्र गर्न सक्छ। यदि कानुन विपरीत गरेमा, संविधान विपरीत गरेमा सर्वोच्चले बद्र गर्न सक्ने पावर त दिएको छ नि त। कानुन चाहिँ के गर्छ भन्दाखेरि चाहिँ इन्भ्यालिड गर्छ, सरकारले चाहिँ नि कुनै कानुनहरू गलत ल्यायो भने सर्वोच्चले के गर्छ भने त्यसलाई बद्र गरिदिन्छ। त्यो पावर सर्वोच्चलाई दिएको हुन्छ। त्यो के कसले दिएको हुन्छ त भन्दाखेरि सार्वभौम सत्ता जनताले चाहिँ दिएको हुन्छ, संविधानले दिएको हुन्छ। त त्यस कारणले सरकारले सबै निर्णय सही गर्छ भनेर भन्न मिल्दैन। तर के हो त भन्दाखेरि चाहिँ नि सरकारले निर्णय गर्ने कुराहरू चाहिँ कानुन बमोजिम गरेन, संविधान बमोजिम गरेन भने सर्वोच्चलाई के छ भन्दाखेरि बद्ध गर्ने अधिकार त दिएको छ। तर कहिलेकाहीँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ नि यस्तो जस्तो हामीले विगतका इतिहास हेऱ्यौँ भनेपछि भदौ 12 फैसला हामीले हेऱ्यौँ भने विगत चाहिँ 2052 साल भदौ 12 फैसला हेऱ्यौँ भनेपछि त्यही तिनै विश्वनाथ थिए, गिरिजाप्रसाद कोइरालालाई चाहिँ ठिक हो भनेर उहाँले चाहिँ हिजो गरेको चाहिँ संसद विघटन ठिक हो भनेर चाहिँ उहाँले फैसला गर्नुभयो। अब तिनै मनमोहन अधिकारीको चाहिँ विश्वनाथ उपाध्यायलाई नि के गर्नुभयो भने यो त चाहिँ हुन सक्दैन, चाहिँ यो चाहिँ प्रधानमन्त्रीकोले त्यहाँ चाहिँ द्वितीय के अरे बहुमतको चाहिँ ऊ गर्नुपर्छ संविधानको धारा, त्यो तत्कालीन संविधानको धारा 42 त्यो व्यवस्था थियो, व्यवस्था के थियो भने पहिलो भनेको चाहिँ बहुमत सरकार, त्यसपछिको चाहिँ के भने मिलिजुली सरकार, त्यसपछिको अल्मतो सरकार भनेको गर्थ्यो। अल्मतो सरकारलाई त्यो राइट हुँदैन भनेर व्याख्या गर्नुभयो। अब यो के देखिन्छ भन्दाखेरि चाहिँ कहिलेकाहीँ सर्वोच्चले पनि कार्यकारिकाको कुराहरू चाहिँ मिचेको जस्तो देखिन्छ। तर यो अस्ति भर्खरै भएको केसमा के हो त भन्दाखेरि चाहिँ तपाईँको चाहिँ अब यसमा चाहिँ सर्वोच्चले केही कुराहरू चाहिँ अलिक बढी बोलेको भन्ने कुराहरू आइराखेको छ। सर्वोच्चले चाहिँ नि कार्यकारिकाको चाहिँ केही हस्तक्षेपहरू गरेको भन्ने कुरा आइराखेको छ। अब त्यो हस्तक्षेप कहाँबाट गर्यो त भन्ने कुरा के छ भन्दाखेरि चाहिँ सरकारले ल्याउनु पर्थ्यो बाहिर, चाहिँ गऱ्यो भनेर मात्रै त भएन, त्यसको कहाँबाट गर्यो त के कुराले गर्यो भन्ने कुरा बाहिर ल्याउनु पर्थ्यो। अब सर्वोच्चले चाहिँ केही कुराहरू चाहिँ अलिकति फैसलामा बढी बोल्या छ, चाहिँ नि बढी बोल्या के थियो भन्दाखेरि चाहिँ उसले बद्र मात्रै गरेर छोडिदिनु पर्थ्यो। सर्वोच्चले यो यदि उसको चाहिँ कानुन सम्मत छैन, संविधान सम्मत छैन भने बद्र गरेर छोडिदिनु पर्थ्यो। सर्वोच्चले बढी कहाँनिर बोल्यो त भन्दाखेरि चाहिँ कार्य संविधानको मूल्याङ्कनको पुनः विचार गरेर चाहिँ जसको बढी अङ्क छ त्यसलाई गर्नु भनेर बोल्नु हुँदैन थियो यसमा, किनभने त्यो मागै थिएन। त्यो चाहिँ
त्यो भने त पहिले नै सुशीला कार्कीलाई इन्फर्मेसन भएको जस्तो देखियो
देखियो देखियो
हो नि।
त्यस कारणले के गर्नु पर्थ्यो भन्दाखेरि चाहिँ यदि चाहिँ गैर कानुनी थियो, गैर संविधान थियो भने त्यो बद्र गरेर उसले छोडिदिनु पर्छ,
छोडिदिनु पर्ने सरकारको निर्णय
हुन्थ्यो।
प्रकाश अरियाल आइसक्नु भएको थियो भने यो विवाद आउँथेन
आउँथेन। त्यस कारणले गर्दा सर्वोच्चले के भन्यो, यो त बद्र भयो तर चाहिँ यो पनि गर्नु भनेर उसले चाहिँ के छैन अलिकति
निर्देशन दियो,
निर्देशन जस्तो दियो। त्यहाँनिर सर्वोच्चले के गर्यो भन्दाखेरि त्यहाँनिर अलिकति नबोल्नु पर्ने कुरा, भाषा अलिक बढी बोलेकै हो त्यहाँनिर चाहिँ। अब त्यो इस्यु यदि हो भने त्यो जनतामा ल्याउनु पर्थ्यो,
हो
जनतामा ल्याउनु पर्थ्यो। सरकारले यदि कुराहरूको हकमा चाहिँ राख्दाखेरि सर्वोच्चले चाहिँ कार्यकारीको अधिकार
कुलानन्दजी तपाईँ विशुद्ध रूपमा विश्लेषण गर्दै हुनुहुन्छ। जस्तै नेपाली काङ्ग्रेसका पार्टी सभापति त्यहाँ राजनीति पनि जोडिया छ क्या, किनभने त्यहाँ हामी राजनीतिभन्दा बाहिर अछुत पनि छैनौँ। शेरबहादुर देउवा पार्टी सभापति हुनु, उहाँले चाहिँ आफ्नो गृह क्षेत्र भनौँ न सुदूरपश्चिमको व्यक्ति जयबहादुर चन्द डिआइजी साहब उहाँलाई चाहिँ आइज भनौँ न प्रहरी महानिरीक्षक बनाउने, उहाँको चाहिँ आइजी बनाउने इच्छा देखियो। उहाँले चाहिँ यो किसिमको प्रस्ताव लग्यो भने मिडियामा आएको कुरा न हो। अब त्यो देखिसकेपछि जुन सरकारले निर्णय गरेर पठाइसक्यो त्यो बदर गर्नु, त्यहाँबाट चाहिँ राजनीतिक रूपमा चाहिँ नेपाली काङ्ग्रेसका पार्टी सभापति चिडिनु र त्यसले गएर एकातिर चाहिँ एमाले चाहिँ हाम्रो मान्छे हो हामीले नियुक्ति गरे जस्तो त्यो देखाउनु, एउटा यो एक्सर्साइज देखिनु, यसले के देखाउँछ कि राजनीतिक रूपमा चाहिँ सुशीला कार्की चपेटामा पर्नु भयो भनेर हामी विश्लेषण गर्न सक्छौँ?
अब त्यो केही हदसम्म त्यो पनि सकिन्छ, त्यो सबै हदसम्म त भन्न सकिँदैन। अब हामीले सुनेको कुरा, देखेको कुरा र भएको कुरा के हो भन्दाखेरि चाहिँ नि जो महानिरीक्षकको चाहिँ उहाँहरू चाहिँ प्रतिस्पर्धा हुनुहुन्थ्यो उहाँहरू सबै चाहिँ नि वास्तवमा चाहिँ अब योग्य नै हुनुहुन्थ्यो भन्ने कुरा भनौँ। कानुन त योग्य त हुनुहुन्थेन रे है, तर त्यति बेलाको बाध्यता परिस्थिति के थियो भने सबैको चाहिँ ऱ्याङ्क एउटै अर्थ थियो। तर त्यस कारणले गर्दा उहाँले अब वास्तवमा भन्यो भने सुरुमा यो नवरा सुरुवालाई नै ल्याउनुपर्छ भन्ने कुरा त सुरुमा आएको थियो, ज्येष्ठताको आधारमा चाहिँ उहाँले ल्याउनुपर्छ भन्ने कुरा आएको थियो। तर योग्यताक्रममा गइसकेपछि तपाईँको चाहिँ केही हस्तक्षेप त भएकै हो, मैले सुने अनुसार मैले जाने अनुसार चाहिँ के छ भन्दाखेरि चाहिँ दौरा सुरुवाल नै ल्याउनुपर्छ योग्यता क्रमले चाहिँ भ्रष्टताको आधारमा भने अगाडि हुन्छ भन्ने कुराहरू थियो तर कम्पिटिसनमा सबै चाहिँ के अरे जसलाई पनि ल्याउन मिल्ने भएको हुँदाखेरि चाहिँ यो अब त्यहाँ केही कार्यक्षमताको हिसाबले चाहिँ उहाँले देख्नुभयो होला अब शेरबहादुर देवालले चाहिँ हुनसक्छ गिरी क्षेत्रको भनेर चाहिँ ल्याउनु भएको तर त्यही पनि भन्न त मिल्दैन हामीले चाहिँ ल्याउनु भयो भनेर चाहिँ तर उहाँ के हुनुहुन्थ्यो भन्दाखेरि चाहिँ त्यो पोस्टमा लड्नु उहाँ योग्यता चाहिँ हुनुहुन्थ्यो उहाँ चाहिँ जयबहादुर छन्द पनि उहाँ चाहिँ योग्यता क्रममा हुनुहुन्थ्यो अब योग्यता क्रममा हाम्रो सर्वोच्चमा पनि के हुन्छ भन्दाखेरि चाहिँ तपाईँको चाहिँ प्रधान न्यायाधीश नियुक्ति गर्दाखेरि योग्यतामा धेरैजना व्यक्ति हुनुहुन्छ भने जो ज्येष्ठता हुन्छ उसैलाई ल्याउने क्रम चाहिँ गरिएको हुन्छ अहिलेसम्मको चलन त्यही छ अरूसँग हाम्रो नम्स हाम्रो भ्यालु त्यो कुनै कानुनमा लेखेको त छैन कुनै संविधानले फलानाले गर्नु भनेर भनिएको छैन तर हाम्रोसँग नम्स र भ्यालु के छ भन्दाखेरि चाहिँ जो योग्यता क्रममा चाहिँ सबभन्दा माथि हुन्छ वरिष्ठतम जो हुन्छ उसैलाई ल्याउने गरिएको छ यसमा चाहिँ सरकारले केही गल्ती त गरेकै हो हेर्नुहोस् उहाँलाई सुरुमा ल्याउनु पर्थ्यो अब अहिले धेरै कृत्यहरू गऱ्यो सारा कुराहरू गऱ्यो भन्ने कुराहरू त त्यो अहिले चाहिँ तपाईँको चाहिँ आइराखेको स्थिति छ यदि उहाँ वरिष्ठ हुनुहुन्थ्यो भने उहाँलाई ल्याउनु पर्ने थियो अब अहिले कुरा के आइराखेको छ भन्दाखेरि चाहिँ वास्तवमा चाहिँ अब कार्यक्षमताको मूल्याङ्कन हिसाबले त जयबहादुर छन्द अगाडि हुन्थ्यो भन्ने कुरा आइराखेको छ त्यो जुन चाहिँ उहाँले कृत्य गर्नुभयो नि जो नवरासीहरूले यसमा उहाँको चाहिँ कमजोरी छ भन्ने कुराको देखिएको छ हेर्नु त्यस कारणले गर्दाखेरि चाहिँ ज्येष्ठताको आधारमा उहाँ बढी भए पनि उहाँ अगाडि भए पनि कार्यक्षमताको आधारमा चाहिँ जयबहादुर छन्द हुनुहुन्छ रहेछ भन्ने कुरा यसले देखाइरहेको छ जयबहादुर छन्दको 40 नम्बर उहाँको 38 नम्बर रहेछ यसैले गर्दाखेरि चाहिँ तपाईँको चाहिँ अहिले उहाँले कृत्य गर्नुपर्ने कारण पनि यो चाहिँ नवरासीहरूको यो देखियो त्यस कारणले कार्यक्षमताको आधारमा क्षमताको आधारमा चाहिँ जयबहादुर छन्द अगाडि तर ज्येष्ठताको आधारमा के छ भन्दा नवरासीहरू अगाडि भएर गएको भन्ने कुरा चाहिँ अहिले आएर पुष्टि भइराखेको स्थिति छ त्यस कारणले गर्दा कार्यक्षमताको आधारमा ल्याउँदैमा चाहिँ त्यो चाहिँ तपाईँको चाहिँ गलत हुन्छ भन्न त भन्न सकिँदैन जयबहादुर छन्दलाई चाहिँ कार्यक्षमताको आधारमा ल्याएको भन्ने कुरा देखेको स्थिति छ ज्येष्ठताको आधारमा ल्याउनु पर्ने नवरासीहरूलाई कार्यक्षमताको आधारमा ल्याउनु पर्ने जयबहादुर छन्दलाई ल्याउनु पर्ने थियो त्यस कारणले गर्दाखेरि जयबहादुर छन्दलाई ल्याउँदैमा त्यहाँ चाहिँ सरकारले गल्ती गर्यो भन्न त मिल्दैन तर भयो त के भन्दाखेरि चाहिँ यो विषयलाई चाहिँ बङ्ग्याएर चाहिँ के गर्यो भन्दाखेरि बाहिर आयो विषयवस्तुलाई चाहिँ बङ्ग्याएर बाहिर आयो बङ्ग्याएर कसरी बाहिर आयो त भन्दाखेरि चाहिँ यहाँनिर चाहिँ नि बाहिर एक खालको चाहिँ राजनीतिक प्रतिशोध जस्तो चाहिँ अहिले एमाले जुन कुराहरू ल्याएको छ नि यसमा केही राजनीतिक गन्ध पनि छ हामीले हेऱ्यौँ भने इतिहासमा चाहिँ हेऱ्यौँ भने 48 सालदेखि अहिलेसम्म हामी चाहिँ प्रतिशत देखिआएका छौँ भोगिआएका छौँ सही कुरा कुनै पनि पार्टीले ल्यायो भने अर्को पार्टीले विरोध गर्नै पर्ने हाम्रो संस्कार छ यहाँको नेपालको चाहिँ नि चाहे कुनै पनि पार्टीले चाहे एमाले होस् चाहे माओवादी होस् चाहे काङ्ग्रेस होस् एउटा पार्टी चाहिँ सत्तामा छ एउटा पार्टी सत्तामा छ भने अनि विपक्षले सत्तापक्षले सही कुरा ल्यायो भने पनि विपक्षले विरोध गर्नै पर्ने अनि विपक्षले चाहिँ सही कुरा ल्यायो भने सत्तापक्षले चाहिँ त्यसमा चाहिँ असहमति जनाउनै पर्ने हाम्रो कल्चर यो विकास भएर आएको स्थिति छ अहिलेको स्थिति पनि त्यही हो चाहिँ र अहिलेको स्थिति एमाले जुन विरोध गरेर ल्याएको स्थिति छ बाहिर चाहिँ सब कुराहरू गरेको छ यसमा केही न केही राजनीतिक गन्ध छ यसमा के छ भन्दाखेरि तपाईँको चाहिँ नि एमाले वास्तवमा भन्ने हो भने हामीले चाहिँ नि यसो राजनीतिक विश्लेषण गर्ने हो भन्दाखेरि चाहिँ नि जयबहादुर छन्दको कार्यक्षमताको मूल्याङ्कनलाई चाहिँ हेऱ्यो भने उही आउनु पर्थ्यो चाहिँ उही आउनु पर्थ्यो जयबहादुर छन्द नै आउनु पर्थ्यो तर सर्वोच्चले के गर्यो भन्दाखेरि चाहिँ ज्येष्ठताको आधारलाई चाहिँ मान्यता दिएर चाहिँ जुन अगाडि ल्याउनुपर्छ भनेर चाहिँ विश्लेषण गर्यो नि यहाँनिर चाहिँ के छ भन्दा
निर्देशन नै दियो
निर्देशन यहाँ गलत भयो चाहिँ त्यस कारणले सर्वोच्चले के गर्नु पर्थ्यो भने यदि मिलेको थिएन भने गरिकन चाहिँ बदर गरेर छोडिदिनु पर्ने त्यसपछि बाँकी सरकारले जे गर्थ्यो गर्थ्यो यहाँनिर चाहिँ के छ भन्दाखेरि चाहिँ गलत भयो त्यस कारणले गर्दा अहिले कहीँ न कहीँ राजनीतिक गन्ध चाहिँ एमाले र चाहिँ यो सत्तापक्षको बिचमा चाहिँ
अब महाअभियोगको प्रस्तावको लागि तपाईँलाई थाहा छ दुई तिहाई मत चाहिन्छ होइन दुई तिहाई मत नभइकन हुँदैन त्यसका लागि भनेको 396 चाहियो हामीसँग
चाहियो
अहिले सरकारबाट रापरपा पनि बाहिर भयो यही इस्युलाई लिएर एउटा राजनीतिक विश्लेषण गर्ने भने सर अब हिजो मात्रै उहाँहरू जो चाहिँ हाम्रा पूर्व न्यायाधीशहरू हुनुहुन्छ प्रधान न्यायाधीशहरू उहाँहरूले चाहिँ के भनिसक्नु भएको छ भने अब यो महाअभियोगको प्रस्ताव फिर्ता लिनुपर्छ यो राम्रो होइन यसले गर्दा आम जनतामा न्यायप्रतिको विश्वास पनि उठ्ने र कार्यक्षेत्राधिकार जो चाहिँ छ शक्ति पृथकीकरणको कुरा हामी गर्दैछौँ यसमा पनि यो जुङ्गाको लडाइँ गराउँदा भोलि यसले चाहिँ राम्रो सङ्केत दिँदैन है भन्ने किसिमले चाहिँ महाअभियोगको प्रस्तावलाई अगाडि होइन अब पछाडि ल्याउनुपर्छ फिर्ता गरिनुपर्छ सम्भव छ के हुन्छ होला अब
फिर्ता हुनसक्छ यो चाहिँ गऱ्यो भने अहिले हामी यो लिगल कम्युनिटीका मान्छेहरू चाहे न्यायाधीश हुन् चाहे वकिल हुन् चाहे सबै हामी अलिकति चिन्तित बनेको स्थिति अस्थिति छ किनभने यो नेपालको इतिहासमा पहिलोचोटि यो चाहिँ प्रधान न्यायाधीशमा पनि आएको त्यस कारणले यसले के गर्छ भन्दाखेरि चाहिँ न्यायपालिकालाई भोलि कतै धराशायी बनाउँछ कि जुन न्यायपालिकाको गरिमा स्वतन्त्र निष्पक्ष न्याय हुनुपर्छ भन्ने जुन एउटा कन्सेप्ट छ स्वतन्त्र न्यायपालिका स्वतन्त्र हुनुपर्छ भनेर जुन आइराखेको स्थिति छ जुन हामीले चाहिँ एउटा फिलोसफी मान्दै आएका छौँ यो माथि कतै प्रहार हुन्छ कि भन्ने कुरा हामी एउटा चिन्ताको विषय बनेको स्थिति छ खास गरी भन्ने हो भने हामीले नेपालको इतिहासमा नेपालको चाहिँ अवस्था हेर्ने हो भने चाहिँ विगत पञ्चायत कालमा पनि कयौँ कुराहरू चाहिँ न्यायपालिकाले चाहिँ राजाका निर्णयहरू उल्टाइदिएको प्रधान न्यायाधीश हरिप्रसाद प्रधानले चाहिँ नेपालको जो पहिलो प्रधान न्यायाधीश हुनुहुन्थ्यो उहाँले कयौँ कुराहरू चाहिँ पञ्चायतका निर्णयहरू उल्टाइदिएको स्थिति हो चाहिँ नि त त्यसले के देखाउँछ भन्दाखेरि न्यायपालिकाले चाहिँ सरकारले कार्यकारी प्रमुखले चाहिँ यदि गलत गर्यो भने उसले सही ट्र्याकमा ल्याउँछ भन्ने चाहिँ अवधारणा हो। यसर्थ के देखिन्छ भन्दाखेरि चाहिँ हाम्रो नेपालको इतिहासलाई हेर्ने हो भने अहिलेको परिस्थितिलाई हेर्ने हो भने संविधानको कुराहरूलाई कानुनको कुराहरू हेर्ने हो भने चाहिँ यो न्यायपालिका स्वतन्त्र हुनुपर्छ न्यायपालिका निष्पक्ष हुनुपर्छ भन्ने कुराहरूलाई चाहिँ कति यता डगमगाउँछ कि भोलिका प्रधान न्यायाधीशहरू चाहिँ कतै डराउने स्थिति अथवा कार्यपालिकाको अन्डर हुन स्थिति अथवा न्याय प्रदान गर्ने क्रममा न्याय डेलिभरी गर्ने कुरामा चाहिँ के छ भन्दाखेरि भोलि बिहान कतै चाहिँ कार्यपालिकाको अन्डरमा चाहिँ बस्नुपर्ने स्थिति भन्ने एउटा चाहिँ त्रासको विषय चाहिँ यसले बनाइदिएको छ। यदि यस्तै हो भनेदेखि चाहिँ तपाईँको चाहिँ यदि महाभियोगको बारेमा है महाभियोगको बारेमा चाहिँ छलफल नगरेर बहस नगरेर जनतामा चाहिँ ल्याएर एक्कासी यसरी ल्याउने हो भने के छ भने सधैँ चाहिँ महाभियोगको डन्डा चाहिँ प्रधान न्यायाधीशको माथि चाहिँ भइरहने अथवा चाहिँ संवैधानिक निकायको
भनौँ न संवैधानिक निकायको प्रमुख यो त यो उहाँहरूले डन्डा बर्साइरहनुहुन्छ फेरि
बर्साइरहने चाहिँ त्रासको स्थिति सहिरहन्छ। यस्तो त्रास भयो भने के हुन्छ भन्दाखेरि चाहिँ न्याय चाहिँ भोलि बिहान सही किसिमले चाहिँ त्यो डेलिभरी हुने हुँदैन चाहिँ त्यो चाहिँ के छ भन्दाखेरि चाहिँ डगमगाउने स्थिति हुन्छ। सबैभन्दा ठुलो निकाय के हो त भन्दाखेरि चाहिँ संसारकै हामीले इतिहासमा हेर्ने हो भने जहाँ चाहिँ डेमोक्रेसी हुन्छ जहाँ चाहिँ प्रजातन्त्रले चाहिँ एउटा गति लिइसकेको हुन्छ त्यहाँ सबैभन्दा बलियो निकाय भनेको चाहिँ अदालत नै हो। अदालत चाहिँ के छ भन्दाखेरि त्यसैले मान्छेले विश्वास किन गर्छ अदालतप्रति भन्दाखेरि अदालतले सरकारले गरेका गल्तीहरू अथवा व्यवस्थापकीय गल्तीहरूलाई पनि सच्याउँछ भन्ने कुरा हो नि। अदालत आफैमा चाहिँ गल्ती गर्दैन अदालत चाहिँ न्याय प्रदान गर्ने चाहिँ एउटा निकाय हो भनेर नै एउटा जनताको आस्था चाहिँ केन्द्रबिन्दु भएको अदालत हो नि चाहिँ त्यसमाथि नै चाहिँ एउटा प्रारम्भ भयो भन्दाखेरि त भोलि बिहान मान्छेले कहाँ जाने
हो नि
भन्ने एउटा स्थिति हुन्छ नि। जनता कहाँ जाने जो न्यायको धरोहर हो त्यहाँमाथि नै प्रारम्भ हुन थाल्यो भने भोलि बिहान चाहिँ मर्का पर्ने मान्छेले कहाँ जाने त जाने भन्ने कुरा हुन्छ नि त। त्यसैले चाहिँ त्यतिकाल प्रधान न्यायाधीशले के भन्नुभएको छ भन्दाखेरि अहिले होइन तपाईँको चाहिँ 2018 सालमा भन्नुभएको स्वर्गीय प्रधान हरिप्रसाद प्रधानले सर्वोच्च अदालत भनेको चाहिँ एउटा चाहिँ माउ हो सरकार भनेको चिल हो त्यस कारण जहिले पनि के छ भन्दाखेरि चाहिँ चिलले चल्लाहरूलाई जनता भनेको चल्ला हो चिलले चल्लाहरूलाई डस्न खोज्छ त्यस कारणले माउले जहिले पनि संरक्षण गर्नुपर्छ भनेर चाहिँ मुख्य चाहिँ निकाय भनेको त सर्वोच्च अदालत हो न्यायपालिका हो चाहिँ जनतालाई चाहिँ बचाउने भनेको उहाँले विस्तृत गर्नुभएको छ। त्यसैले अहिले पनि मान्यता आएको हाम्रो चाहिँ मानिआएको कुरा के हो त भन्दाखेरि चाहिँ यदि कहीँ कतैबाट चाहिँ जनतामाथि आक्रमण भयो अथवा चाहिँ जनतामाथि चाहिँ संरक्षण भएन भनेदेखि सबभन्दा ठुलो निकाय भनेको संरक्षण गर्ने भनेको न्यायपालिका हो भन्ने कुराहरू चाहिँ अहिले के छ भन्दाखेरि हामीले मान्यता आएको छ त्यो कुरा व्यवहारमा आइरहेको छ। यदि यस्तै हो भनेदेखि के छ भन्दाखेरि भोलि बिहान चाहिँ त्यो संरक्षण गर्ने निकाय नै चाहिँ त्रासमा पर्ने स्थिति आयो भन्दाखेरि
अब एउटा यो अवस्थामा सर भनौँ न दुई तिहाई मत पुग्ने सम्भावना देखिँदैन किनभने प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि सहमत देखाउने अवस्था देखिँदैन भन रापरपा पनि बाहिरिसकेको अवस्था छ। अब निकास के सर अब निकास त चाहियो नि त केही न केही त गर्नु पऱ्यो यस्तै जटिलता रहने हो कमसेकम 45 दिन 50 दिन यही लम्बी नै लाग्छ चुनाव बिथोलिने हो कि चुनाव हुन्छ कि हुँदैन सरकारले फेरि चुनावको मिति घोषणा गरेका छ एक किसिमको संसदका लागि फेरि 21 गतेसम्मका लागि उहाँहरूले चाहिँ संविधान संशोधनको प्रस्ताव अगाडि सार्नु भएको छ यहाँ विषय हेर्ने हो भने अब के हुन्छ होला भन्ने त सबैको चासोको विषय हो हेर्नु
हुन त यस्तो छ हेर्नुहोस् यो हामीले के हुन्छ कसो हुन्छ भन्ने यो हुन केही पनि हुँदैन यो चाहिँ यस्तै गइरहने हो चाहिँ जसरी हिजो आएको थियो आज यस्तै छ भोलि यसरी जान्छ चाहिँ केही पनि हुँदैन हुन चाहिँ तर अब यसले के हुन्छ भन्दाखेरि यसले कहीँ न कहीँ प्रभाव त पार्छ नि। अब अहिले चाहिँ भर्खरै चाहिँ अब भोलि बिहान न्यायपालिका सम्बन्धीमा तपाईँ निर्वाचन आउँछ थोरै मुद्दाहरू पर्लान् होइन मुद्दाहरू चाहिँ निष्पक्ष भएन धाँधली भयो सारा कुराहरू पर्छ भन्ने कुराहरू चाहिँ भोलि बिहान आउनसक्छ। अब यो कुरामा पनि भोलि बिहान चाहिँ के छ भन्दाखेरि न्यायपालिका प्रभावित हुनसक्ने स्थिति आउनसक्छ यो अहिलेको कारणले गर्दाखेरि चाहिँ भोलि बिहान निर्वाचन सम्बन्धी मुद्दाहरू पर्ने स्थिति देखिन सक्छ। दोस्रो कुरा भने के भन्दाखेरि चाहिँ नि अब यो अभियोग महाभियोग पास हुन सक्ने स्थिति त मैले पनि देखाएको छैन किन भन्दाखेरि राप्रभा बाहिरिसक्यो भोलि बिहान चाहिँ अब त्यो 300 करिब 300 छयानब्बेजना पुग्नुपर्ने हुन्छ अब यो सङ्ख्यात्मक हिसाब गर्दाखेरि चाहिँ के छ भने पुग्न सक्ने स्थिति देखिँदैन त्यस कारण सरकार अब के छ भने फेल हुन सक्ने स्थिति आयो भन्दाखेरि त यो त लाजाको मर्दो स्थिति हुन्छ हेर्नुहोस्। त्यसैले समयमै बुद्धि पुर्याएर छ नि सरकारले अझ पनि केही बिग्रिया छैन
बाहिर धेरै टिका टिप्पणी पनि हुँदैछन् अहिलेको अवस्थामा अब प्रधानमन्त्रीले संसद विघटन गर्न सकिने अवस्था देख्नुहुन्छ कि हुँदैन
मैले त देखेको छैन सङ्गठन अब चुनाव भइराखेको छ यस्तो स्थितिमा सङ्गठन विघटन त्यो देशको भविष्य अन्डलमा जान्छ नि भोलि बिहान जाने देश कता जाने भन्ने कुराहरू यो त भने त भोलि बिहान जाने के छ भन्दा प्रधानमन्त्री त्यस्तो गर्नुभयो भन्दाखेरि आकाशमा तेलिसकेको जहाज जस्तो जाने जानेर पनि खट्न सक्ने स्थिति हुनसक्छ त्यस कारण त्यस्तो गर्नै मिल्दैन जिम्मेवार मान्छेले त्यस्तो गर्नै मिल्दैन प्रधानमन्त्रीले संसद विघटन गर्न पनि मिल्दैन र अरू कुनै व्यक्तिले पदाधिकारीले नै आफ्नो चाहिँ यो चाहिँ अहिलेको भएको परिस्थितिलाई चाहिँ यसलाई यसलाई चाहिँ बङ्ग्याएर चाहिँ अथवा यस्तै हातबाट छोड्न सक्ने स्थिति मिल्दैन यसलाई चाहिँ यसलाई सही निकास छ नि सबैले संयम भएर
होइन अब त सरकार धराममा पर्यो नि त यो स्थिति हेर्ने हो भने त अब संविधान संशोधनको प्रस्ताव पनि अल्पत्र पर्ने महाभियोगको प्रस्ताव पनि एकातिर अल्पत्र पर्ने अनि यो अवस्थामा त एउटा नाटकीय मञ्चन गरे जस्तो मात्र देखिन्छ
हेर्नु समस्या नभए कुनै पनि ठाउँ हुँदैन समस्याको निकास पनि हुन्छ जहाँ समस्या हुन्छ त्यहाँ उपाय पनि हुन्छ जहाँ इच्छा हुन्छ त्यहाँ उपाय पनि हुन्छ यदि दृढ शक्ति इच्छा सरकारले चाहिँ ऊ गर्ने हो भने सरकारले प्रकट गर्ने हो भने दृढ इच्छाशक्ति हुने हो भनेपछि यो निकास सजिलैसँग हुनसक्छ अब अहिले चाहिँ बिग्रिया केही पनि छैन महाभियोग लग्यो अझ पनि केही बिग्रिया छैन अहिले पनि चाहिँ राजनीतिक पार्टीहरू दलहरू बस्नुपर्ने स्थिति हुन्छ एमाले काङ्ग्रेस माओवादी र मधेसी मोर्चाहरूलाई मिलाएर चाहिँ एउटा चाहिँ राजनीतिक संवाद अगाडि बढाउने र यसको निकास चाहिँ भइरहेको निर्वाचनलाई चाहिँ सहयोग गर्ने र यसलाई प्रधानमन्त्री त्यो जो महाभियोग ल्याएर त्यसलाई फिर्ता गर्ने यसलाई एउटा निकासमा एउटा राजनीतिक निकास गरेर फिर्ता गर्ने हामीले देखेका छौँ विगतमा पनि के छ भन्दाखेरि चाहिँ थुप्रै समस्याहरू आएका
महाभियोगको अवस्था फिर्ता लगेपछि सुशीला कार्की पद बहाली पुनः हुनुहुन्छ या अहिले कामु जो हुनुहुन्छ उहाँलाई चाहिँ अगाडि ल्याएको छ
त्यो त के छ भन्दाखेरि तपाईँको चाहिँ अब उहाँ अभियोग लागिसकेसम्म चाहिँ काम रहने हो फिर्ता भएर आइसकेपछि त्यो काम रहँदैन त्यो स्वतः चाहिँ के छ भन्दाखेरि त्यो काम हाम्रो संविधानमा के व्यवस्था छ भन्दाखेरि चाहिँ प्रधान न्यायाधीश बाहिर गएमा अनुपस्थित भएमा या कुनै कारणले स्वतः काम हुने
महाभियोगको अवस्था फिर्ता हुने सम्भावना कति पर्सेन्ट देख्नुहुन्छ यहाँले
फिर्ता हुनसक्ने मैले धेरै सम्भावना देखेको छु किन भन्दाखेरि चाहिँ यसमा उहाँले धेरै गम्भीर गल्ती गर्नुभएको केही भेसेस इन्ट्रेस्ट त देखियो उहाँले चाहिँ केही गर्नुभयो तर उहाँले चाहिँ रियलाइजेसन गरेर चाहिँ केही कुराहरू चाहिँ मैले गल्ती गरेँ भन्ने कुरा प्रधान न्यायाधीशले फेरि गरेर चाहिँ केही कुराहरू मसँग यदि यति हदसम्म मसँग गल्ती भयो यो कुराहरू चाहिँ म स्वीकार गर्छु भनेर प्रधान न्यायाधीशबाट चाहिँ आत्मस्वीकार जस्तो आत्मआलोचना जस्तो गरेर चाहिँ गरेर चाहिँ महाभियोग फिर्ता लिने त्यो फिर्ता भइसकेपछि के छ भन्दाखेरि चाहिँ एउटा सहज वातावरण निकास गर्ने भने फिर्ता हुनसक्छ यसले कसैलाई केही अप्ठ्यारो पनि
थ्याङ्क यू सो मच कुलानन्द सर आफ्नो समय दिएर स्टुडियोसम्म आइदिनु भयो यसपछि हामी प्याप्सनसँग सम्बन्धित रहेर उहाँहरूको पनि आन्दोलनको विषयलाई हामी कोट्याउँदैछौँ तपाईँलाई म धन्यवाद व्यक्त गर्न चाहन्छु
धन्यवाद धन्यवाद धेरै धेरै धन्यवाद तपाईँले पनि मलाई यहाँसम्म ल्याएर यो सबै कुराहरू चाहिँ एउटा
विशेष अन्य विषयमा पनि फेरि बसौँला सर
जानकारी दिने मौका दिनुभयो यसको लागि चाहिँ धन्यवाद दिँदै म तपाईँलाई प्रति आभार विधानसभा सभाप्रति पनि आभारी छु धन्यवाद
हाँ थ्याङ्क यू सो मच यतिखेर हामी टाइम चेकमा जान्छौँ र यतिखेरसम्म हामीसँग हुनुहुन्थ्यो नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष कुलानन्द उपाध्याय हुनुहुन्थ्यो उहाँसँग कुराकानीसँगै यतिखेर म छोटो व्यापारिक विश्राममा जान्छु र टाइम चेकमा पनि जान्छु थ्याङ्क यू आदरणीय श्रोता पुनः यहाँहरू सम्पूर्णलाई स्वागत छ यो छोटो व्यापारिक विश्रामपछि कार्यक्रम तातो बहस यहाँहरू सुन्दै हुनुहुन्छ सुदूरपश्चिमको आवाज धनी एफएम 93.8 मेगाहर्जमा र आज जुन किसिमले हामीले निरन्तर यो चुनावी माहौल लागिरहेको बेला पनि हामीले शिक्षाका क्षेत्रमा जुन विकृति देखिएको छ त्यो विषयमा हामीले चिरफार गर्दै शुल्क घटाउन हामी सफल भएका छौँ र यो बहसले एउटा उपलब्धि प्राप्त गरेको छ हामीले शुल्क घटायौँ तर शुल्क घटाएसँगै यतिखेर निजी विद्यालय या संस्थागत विद्यालयसँग आबद्ध भएका शिक्षक विद्यालय सञ्चालन घरहरू यतिखेर आन्दोलित बनेको अवस्थामा छन् र यसै विषयमा कुराकानी गर्नका निम्ति यतिखेर हाम्रो बिचमा हुनुहुन्छ प्याप्सन कैलालीका अध्यक्ष डिलीराज रेग्मी हुनुहुन्छ उहाँलाई म वेलकम गर्छु डिली सर यहाँलाई स्वागत छ कार्यक्रम तातो बहसमा
धन्यवाद
तपाईँहरूले बेमौसमको बाजा बजाउन थाल्नुभयो यतिखेर फेरि किन आन्दोलन गर्न आवश्यक ठान्नुभयो यतिखेर डिलीजी
अब के हो भने सर जस्तो विद्यार्थी सङ्गठनहरूले जुन शिक्षा क्षेत्रमा तालाबन्दी गरे लेखा शाखामा र त्यसको समाधानको निमित्त जिल्ला शिक्षा कार्यालयमा सम्पूर्ण सरकारवाला पक्षलाई बोलाएर छलफल बहस गरेर निष्कर्ष निकाल्ने भन्ने जुन सहमति भएको थियो त्यही अनुरूप हामी शिक्षा कार्यालयमा हिजो जम्मा भयौँ र विद्यार्थी सङ्गठनहरूले प्याप्सन एनप्याप्सनसँग बस्नुको औचित्य नरहेको हामीहरू शिक्षा कार्यालयसँग मात्र बस्न चाहन्छौँ भनेर उहाँले अभिव्यक्ति निकालिसकेपछि हामीहरू चाहिँ त्यहाँबाट बाहिरियौँ
तपाईँहरूले वर्षेनी मनपरी रूपमा शुल्क बढाउनुहुन्छ विभिन्न पुस्तक प्रकाशनहरूसँग मिलेर लाखौँ रुपियाँ तपाईँहरूले खानुहुन्छ यो आरोप त तपाईँहरूप्रति विद्यार्थी सङ्गठनले लाउँदै आएका छन् त
एकदम गलत कुरो यो कुरो तपाईँहरूले पनि बुझ्नु पर्छ
कसरी गलत हुन सक्छ यथार्थ कुरा बाहिर आइसकेको छ अब
नेपाल नेपाल सरकारले एउटा किताबको मूल्य पर पेज यति भनेर तोकिसकेपछि त्यहाँ के को कमिसनको कुरो हुन्छ ल तपाईँ भन्नुहोस्
प्रत्येक प्रकाशनबाट तपाईँहरूले 20,000 रुपियाँ लिएको भन्ने कुरा आएको छ तपाईँहरूसँग 10,00,000 रुपियाँ प्याप्सनको कोषमा राखेको कुरा बाहिर आइसकेको छ दिल्लीजी
हजुर
लाखौँ रुपियाँ तपाईँहरूसँग स्टक छ अरे पैसा कहाँ के गर्नुहुन्छ त्यो पैसाले
विद्यार्थी सङ्गठनहरूले नेपाल सरकारलाई यो मूल्य बढी भयो भनेर अझ घटाउने प्रयास गरोस् न किन एउटा एउटा सामानको मूल्य तोकिसकेपछि होइन कुनै व्यापारीले त्यो मूल्यमा सामान बेच्न पाउने कि नपाउने अनि त्यहाँ के को कमिसनको कुरो हुन्छ ल
अनि तपाईँको यो शिक्षा भनेको व्यापार हो
बिल्कुलै व्यापार होइन
अनि तपाईँहरूले व्यापारी रूपमा चाहिँ शुल्क बढाउने वस्तुसँग तुलना गर्न मिल्छ दिल्लीजी
होइन तपाईँ नेपाल सरकारले शिक्षा नियमावली जुन निकालेको छ त्यो शिक्षा नियमावली अनुसार कैलालीको शुल्क बढी छ भने हामी फिर्ता लिन तयार छौँ
एकपटक बढाएपछि 3 वर्षसम्म बढाउन मिल्दैन
हो 2069 सालमा कैलाली जिल्लामा शुल्क बढेको छ, 69 सालपछि 3 वर्ष कहिले पुग्छ, 74 पुग्छ, यो कुरो बुझ्नु भएको छ तपाईँहरूले? 69 सालको शुल्क हामीले ले भनेर अहिले शिक्षा कार्यालयले जुन विद्यार्थीहरूसँग सहमति गर्यो त्यो कतिको न्यायचित छ?
तर तपाईँहरूले जुन चाहिँ शुल्क बढाइरहनु भएको छ, हिजो जिल्लामा चाहिँ बसेको मिटिङले सिडिओ साहब होइन एलडिओ साहब अनि तपाईँको जिल्ला शिक्षा अधिकारी विद्यार्थी सङ्गठनहरूले तपाईँहरूले शुल्क वृद्धि फिर्ता गर्ने, तपाईँहरूले अवैधानिक रूपमा सञ्चालन गरेका विद्यालयहरूलाई चाहिँ बन्द गर्ने भन्ने उहाँहरूले निर्णय गरिसक्नु भएको छ? अब
अवैधानिक विद्यालयहरू बन्द गर्न नसक्ने त्यो निकम्बा शिक्षा कार्यालयले दर्ता भएका स्कुलहरू बन्द गर्छु भन्ने निर्णय गर्न सक्छ? त्यो कुरा तपाईँहरूले स्वीकार्नुहुन्छ? ल भन्नुहोस्, त्यसैले यी कुराहरू जबसम्म फिर्ता हुँदैनन् तबसम्म हाम्रो आन्दोलन 3 दिन होइन अनिश्चितकालीन, यो 6 महिना पनि जान सक्छ, हामी बन्द गरेर सरकारले चाबी बुझाउन तयार छौँ।
भनेपछि तपाईँहरूको व्यापार अब यो पसलहरू बन्द गर्ने हुने भयो तपाईँहरूले? कसरी होइन, तपाईँहरूले वर्षेनी शुल्क बढाउनुहुन्छ, जनताले त हामीसँग धेरै प्रश्न गरेका छन्। दिल्लीजी, तपाईँ त बहसमा आउनु भएन, सिबी सरलाई थाहा छ, हामीले निरन्तर चुनावको बहस चलिरहँदा पनि हामीले शिक्षाको बहस गर्यौँ, किनभने हजारौँ अभिभावकहरू हजारौँ विद्यार्थीहरूको भविष्यको कुरा छ। आज
सम्बन्धित निकायले 3 वर्षमा शुल्क किन निर्धारण गर्न सकेन, यो कुरो तपाईँहरूले बोल्नुभयो? आज 5 वर्ष आउनसम्म शुल्क वृद्धि नभएर 5 वर्ष अगाडिको शुल्कले तर फुल स्केल सरकारलाई नेपाल सरकारले तोकेको फुल स्केल दिए भन्दा कतिको न्यायचित हुन्छ?
तर तपाईँहरूले वैज्ञानिक रूपमा चाहिँ शुल्क वृद्धि गर्नु भएन नि त, तपाईँहरूले हजुवाको भरमा शुल्क वृद्धि गर्न मिल्छ दिल्ली सर?
तपाईँ शिक्षा कार्य शिक्षा नियमावली बमोजिम क्यालकुलेसन गर्नुहोस् र त्योभन्दा बढी छ भने
एउटा कुरा भन्नुहोस् न, तपाईँहरूले प्राविमा चाहिँ 1000 रुपियाँ भनिएको छ, तपाईँहरूले चाहिँ अहिले पनि हेर्ने भने 1500-2000 रुपियाँ मनपरी रूपमा उठाएको देखिन्छ, त्यसै गरी निमामीमा हेर्ने भने तपाईँहरूको 1300 हो।
अहिले पनि तपाईँको लगभग हामीले शिक्षा नियमावली अनुसार हिसाब गर्ने हो भने प्राविकै शुल्क तपाईँको 2500 पर्छ, 4000 माविको पर्छ। तपाईँ हिसाब गरेर हेर्नुहोस् न, नियमावलीमा स्पष्ट व्यवस्था छ, हामी त कैलाली शुल्कको सन्दर्भमा नियमावली भन्दा धेरै कम छौँ। हेर्नुहोस्,
तर तपाईँहरूको आन्दोलन त यतिखेर आवश्यकता थिएन, तपाईँलाई थाहा छ, तपाईँहरूले चाहिँ वार्ता छलफल र एउटा भनौँ न सहकारी गरेर तपाईँहरूले चाहिँ एउटा कोर्डिनेसन गरेर गर्नुपर्ने हो, तपाईँहरूले अभिभावकसँग बस्दै नबस्ने, तपाईँहरूले गोप्य रूपमा चाहिँ स्कुलले बढाउने अनि जिल्ला शिक्षामा गएर तपाईँहरू शुल्क वृद्धि गर्नुहुन्छ।
ट्याप्सनले धेरै संयमता अपनायो, सायद ट्याप्सनले बन्द गरेको पहिलोचोटि हुनसक्छ, यो संयमताको बाँध टुटेको हो यसरी बुझ्नुहोस्।
तर नेपालमा जे गरे नि हुने है, तपाईँहरूले यो अहिले भर्नाको समयमा तपाईँहरूले आन्दोलन गर्नु भने त तपाईँहरूले विद्यार्थीको भविष्यमाथि खेलवाड गर्नु होइन?
होइन, बिल्कुलै होइन, त्यो गलत हो। हामी एकदमै संयम भएर अगाडि लागेका छौँ र जुन एकदम गलत तरिकाले एक वर निर्णय हो त्यसको विरुद्धमा छ, त्यो विरुद्धमा हाम्रो आन्दोलन हो, त्यो चाहिँ तत्काल करेक्सन हुनुपर्छ।
अब आन्दोलन तपाईँहरूको निष्कर्ष भएन, तपाईँहरूले आन्दोलन गरेका कुरा पुगेन भने तपाईँहरू के गर्नुहुन्छ त अनि?
हाम्रो 3 दिनपछि अनिश्चितकालीन बन्द हुन्छ।
अनिश्चितकालीन बन्द गर्दा फाइदा कसलाई हुन्छ बताउनुहोस् त, आज जनता जान्न चाहन्छन्, सिधा बताउनुहोस् तपाईँ, सिधा प्रश्नको सुधा उत्तर दिनुहोस् दिल्लीजी।
चाबी हामी सरकारलाई बुझाउँछौँ, सरकारले चलाओस् हाम्रा स्कुल।
तर कसलाई फाइदा हुन्छ तपाईँहरूले बन्द गरेर बताउनुहोस् त, तपाईँहरूको व्यापार त बन्द हुन्छ नि?
ठिक छ, हाम्रो व्यापार होइन, हामी के गर्ने गरेर खाउँला, त्यही स्कुल नै सबै कुरा होइन हाम्रो। यदि हामीलाई सधैँ यस्ता किसिमका प्रहार सधैँ चाहिँ व्यापारीकरणको बिललाई भिडिन्छ भने हामी सरकारलाई जिम्मा दिन तयार छौँ, सरकारले चलाओस्।
अब हजारौँ विद्यार्थीहरूको भविष्य नै अन्यलमा पार्नुभयो, यो शैक्षिक सत्रको सुरुमै ताण्डव गर्न थाल्नुभयो तपाईँहरूले?
पारेको होइन, यो नेपाल सरकारले पारेको, नेपाल सरकारका निकायले पारेको, त्यो जिम्मेवारी नेपाल सरकारले लिनुपर्छ, नेपाल सरकारले चलाउने हिम्मत गरोस् र बोर्डिङको विरोध किन गर्छ, सरकारी स्कुलहरूमा सुधार गरोस् न।
तपाईँहरूले आफ्नो चाहिँ शुल्क बढाउने, तपाईँहरूले निजी विद्यालयहरूमा काम गरिरहेका, संस्थागत विद्यालयहरूमा काम गरिरहेका शिक्षकहरूले मासिक रूपमा तलब नपाएको कुराहरू बाहिर आउँछ, बेला बगतमा हामीले बहस गरेका छौँ दिल्लीजी तपाईँसँग एसटिएस टेलिभिजनमा, होइन? अहिले हेर्ने हो भने, अहिले अब चर्चा गर्ने हो भने विद्यार्थीसँगै, अब विद्यार्थी आन्दोलनसँगै तपाईँहरूका इस्टु पनि आन्दोलित भएको थियो, उहाँहरूले पनि ऐक्यबद्धता जनाउनु भएको छ, हामीले पनि भनौँ न सरकारी स्केल बराबरको तलब पाउनुपर्छ, तपाईँहरूले तलबै दिनुहुन्न, 5000 काम गराउनुहुन्छ,
5000 काम गराएका विद्यार्थीहरूलाई कारवाही होस् न। हामीले स्पष्ट इस्टुको केन्द्रीय कार्यालय नेपाल सरकार र प्याप्सन एन प्याप्सन बिच एउटा सहमति भएको छ 60-40 टोटल हाम्रो मासिक शुल्कको चाहिँ 60% तल्लो भत्तामा खर्च गरिने भने स्पष्ट व्यवस्था हुँदाहुँदै उहाँहरूले त्यो माग लिएर अगाडि जानु गलत कुरो, उहाँहरूले आफ्नो केन्द्रीय कार्य समितिबाट त्यो करेक्सन गर लगाएर वार्ता गर्नुपर्छ, केन्द्रको गरेको वार्ताप्रति हामी पूर्ण समर्थन छौँ, त्यो अनुसार हामी अगाडि जान।
तपाईँहरूको बिल्डिङ देखाएर तपाईँहरू चाहिँ पैसा उठाउनुहुन्छ, तपाईँहरूले शुल्क वृद्धि गर्नुहुन्छ, कम्प्युटर ल्याब भन्नुहुन्छ, एउटा कम्प्युटर हुन्छ, तपाईँहरूले शुल्क बढाइरहनु भएको छ, विद्यार्थीहरूमा चाहिँ अनावश्यक बोझहरू थपिरहनु भएको छ, यातायात भन्नुहुन्छ, यातायातमा जानै पाउँदैन विद्यार्थीले।
नेपाल सरकारले एउटा शिक्षा कार्यालयलाई जिल्लामा शिक्षा सङ्घ सरकार भएका पक्षहरूलाई हेर्नुको जिम्मेवारी दिइसक्यो भने शिक्षा कार्यालयले अनुगमन गरोस्, गलत गर्नेलाई कारवाही गरोस्।
अब तपाईँहरूले आन्दोलन गर्नुभयो, अभिभावक पनि आन्दोलन र विद्यार्थी पनि तपाईँहरूका विरुद्धमा आन्दोलन गर्यो भने तपाईँहरू के गर्नुहुन्छ?
हामी त भन्यो नि त, हामी सरकारलाई चाबी बुझाउन तयार छौँ, सरकारले जिम्मा लियोस्, सरकारले चलाओस्।
अनि विद्यार्थीहरूको भविष्य अन्यलमा राखेर आन्दोलन गर्दा के फाइदा हुन्छ तपाईँहरूलाई?
विद्यार्थीहरूको भविष्य अन्यलमा भएन नि त,
किन हुँदैन? तपाईँहरू अनिश्चितकालीन बन्द गर्न मिल्छ तपाईँहरूलाई? कसले दियो अधिकार तपाईँहरूलाई? जनताले तपाईँहरूलाई पैसा पनि दिने, जनताका छोराछोरीको भविष्यमाथि पनि खेल्ने? तपाईँहरू
एउटा आफ्नो घर खेत बेचेर लगानी गरेका हामीहरूको भविष्य नहुने होइन, र यो जुन बन्द छ, बन्दबाट पर्न गएको असरप्रति हामी चाहिँ एकदम दुखित छौँ, र यसको क्षतिपूर्तिको लागि हामीहरूले वर्ष बिदा कटअप गरेर हुन्छ कि दसैँ बिदामा पढाएर हुन्छ कि, हामी त्यो मेकअप गराउने जिम्मेवारी हाम्रो छ।
दिल्लीजी, अब यो समस्याको समाधान तपाईँहरू चाँडै निकाल्नुहोस् र विद्यार्थीको भविष्यमाथि अन्यलता नल्याउनुहोस्, हामी यही चाहन्छौँ। कार्यक्रममा समय दिनुभयो, आभार व्यक्त गर्छु। थ्याङ्क यू सो मच दिल्ली सर, आफ्नो समय दिनुभयो।
धन्यवाद धन्यवाद धन्यवाद, तपाईँले पनि मेरा विचारहरू राख्नु दिनुभएकोमा म धन्यवाद र तपाईँको त्यो आभार व्यक्त गर्छु।
थ्याङ्क यू सो मच। यतिखेर हामीसँग हुनुहुन्थ्यो जिल्ला कैलालीका प्याप्सनका अध्यक्ष हुनुहुन्थ्यो दिल्ली राज रेग्मी, जो चाहिँ अहिले यतिखेर प्याप्सन एन्ड प्याप्सन चाहिँ आन्दोलित भएको छ आजबाट, र सम्पूर्ण संस्थागत तथा निजी विद्यालयहरू बन्द गरी उहाँहरू सडकमा उत्रिसकेको अवस्था छ, र यस्तो अवस्थामा अब विद्यार्थीहरूको भविष्य अन्यल पर्ने र अभिभावकहरू पनि चुप्प लगाएर बसेको अवस्था छ। यो विषयमा हामीले चर्चा गरिरहेको छौँ किनभने हामीले उठाएको इस्युले आज सेफ ल्यान्डिङ पाएको छ, तर शिक्षकहरूसँगै यतिखेर विद्यालय सञ्चालकहरू पनि आन्दोलित गर्नु, यसले चाहिँ विद्यार्थीको भविष्यमाथि नकारात्मक प्रभाव पर्छ, हामीलाई थाहा छ। यो विषयमाथि हामी निरन्तर बोल्छौँ। आज कार्यक्रम सुनिदिनु भयो, आभार व्यक्त गर्छु। प्राविधिक रूपमा सहयोग गर्ने अनिललाई आभार व्यक्त गर्दै आजलाई कार्यक्रमबाट म नवराज थानु पनि विदा माग्छु। हवस् नमस्कार।